الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد باب علامات حب الله تعالى العبد والحث على التخلق بها بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم وقال تعالى عن أبي هريرة رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إن الله تعالى من عاد لي وليا فقد آذنته بالحرب ومن تقرب إلي عبدي بشيء أحب إلي مما افترضت عليه وما يزال عبدي يتقرب إلي بالنوافل حتى أحبه فإذا أحببته كنت سمعه والذي يسمع به وبصره والذي يبصر به ويده التي يبطش بها ورجله التي يمشي بها وإن سألني أعطيته ولئن استعاذني لأعيذنه رواه البخاري أو كما قال رسول الله صلى الله عليه وسلم. میرے بھائیوں اور پردہ نشین میری محترمہ مائیں اور بہنیں, آخری بات میں نے سمجھائی تھی لاسٹ وینسڈے کو کہ ہم اپنی عبادت کو اچھی بنانے کے لیے ہم اللہم آئینی علی ذکری کا و شکری کا و حسن عبادتک, اے اللہ تو میری مدد کر کہ میں تیری یاد کروں, خوب تیرا شکر ادا کروں, تیری عبادت بہتر سے بہتر طریقے سے کروں. اس کو حدیث مسلسل بالمحبت کہتے ہیں. ہر استاد اپنے شاگرد سے یہ روایت بیان کرتے ہوئے مسلسل سند سے نبی صلی اللہ علیہ وسلم کا یہ ارشاد نقل کرتا ہوا ہر استاد اپنے شاگرد کو بیان کرتا ہے, اور اخیر میں وہ بھی استاد بھی کہتے ہیں میں بھی تم لوگوں سے اللہ کے واسطے محبت کرتا ہوں, تم بھی ہر نماز کے بعد یہ پڑھا کرو اور اس دعا کا اہتمام کرو, اللہم آئینی علی ذکری کا و شکری کا و حسن عبادتی. ہم نے بھی اپنے استاد محترم سے یہ حدیث اسی تسلسل کے ساتھ سنی ہے. اس دعا کی بڑی برکتیں ہیں. بہت سارے لوگ اپنے معمولات کی پابندی کے سلسلے میں پریشان ہوتے ہیں کہ کچھ دن تک پابندی کرتے ہیں پھر چھوٹ جاتی ہے, پابندی کرتے ہیں پھر دعائیں چھوٹ جاتی ہے, تسبیحات چھوٹ جاتی ہے, قرآن تلاوت چھوٹ جاتی ہے. بہت سارے نیک اعمال ہم شروع کرتے ہیں, تہجد شروع کرتے ہیں چھوٹ جاتی ہے, اشراق شروع کرتے ہیں چھٹ جاتی ہے, کچھ دنوں کے تک چلتا ہے پھر تعلق ختم ہو جاتا ہے. تو یہ دعا اتنی زبردست ہے ہر نماز کے بعد, اللہم آئینی علی ذکری کا و شکری کا و حسن عبادتی. اس دعا کا اہتمام کریں گے تو انشاءاللہ معمولات کی پابندی بھی آسانی سے اللہ تعالی نصیب فرمائیں گے. ہم لوگ جتنے بھی معمولات کرتے ہیں اس معمولات کو باقی رکھنے کے لیے اس دعا کو پڑھا کرو. کیوں؟ اس دعا میں اللہ تعالیٰ کی مدد خاص طور پر تین چیزوں کے لیے مانگی گئی ہے. اے اللہ تو میری مدد کر اس بات میں کہ میں تیری یاد اور ذکر کرتا ہوں, ذکر کرتی رہوں, اور تیری جتنی نعمتیں ہیں اس پر میں شکر ادا کرتا رہوں, اور تیری عبادت بہتر سے بہتر طریقے سے میں کرتا رہوں. تو اس دعا کی عادت بنا لو. میں نے تم سب کو یہ دعا, یہ حدیث جس طرح میں نے اپنے استاد سے انہوں نے ان کے استاد سے انہوں نے ان کے استاد سے سنی ہے، آپ لوگوں نے مجھ سے یہ حدیث سنی ہے، میں بھی تمہیں اس دعا کے پڑھنے کا اور اہتمام کرنے کے بارے میں مشورہ دیتا ہوں کہ آپ اس دعا کا اہتمام کریں ہر فرض نماز کے بعد، اللہم آئینی علی ذکری کا و شکری کا و حسن عبادتی. انشاءاللہ اس دعا کی برکت سے آپ کے لیے اپنے معاملات پر پابندی بہت ہی آسان طریقے سے ہو جائے گی. آج کے باب میں امام نووی رحمۃ اللہ علیہ بابو علامات المحبہ، علامات حب اللہ تعالی العبد، اللہ تعالیٰ کی بندے سے محبت رکھنے کی نشانی اور اس محبت کو حاصل کرنے کے ترغیب جو ہے وہ اس آج کے باب میں امام نووی رحمۃ اللہ علیہ بیان کرتے ہیں. اور اس پر سب سے پہلے قرآن کی یہ آیت لیا ہے، قل ان کنتم تحبون اللہ فاتبعونی یحببکم اللہ ویغفر لکم ذنوبکم واللہ غفور الرحیم. اے نبی، آپ لوگوں سے کہہ دیجئے کہ اگر تم اللہ سے محبت رکھتے ہو تو میرے طریقے پر چلو، میری چال چلو، میری پیروی اختیار کرو، اللہ تعالیٰ تم سے محبت کرے گا اور تمہارے گناہوں کو معاف کر دے گا، اور اللہ تعالیٰ گناہوں کو معاف کرنے والا بہت ہی بڑا مہربان ہے. یاد رکھو میری مائیں اور بہنیں، اللہ کے ساتھ ہر بندہ اور بندی محبت رکھتے ہیں، یہاں اس کی علامت یہ بتلائی گئی ہے کہ آدمی نبی اکرم صلی اللہ علیہ وسلم کی پیروی اور طریقہ اختیار کرے. آدمی جو ہے وہ مرد ہو یا عورت، اللہ تعالیٰ کے ساتھ محبت رکھتے ہیں، لیکن اس کی علامت کیا ہے؟ اللہ سے محبت کرنے کی علامت کیا ہے؟ فرمایا نبی اکرم صلی اللہ علیہ وسلم کے طریقے کا اختیار کرنا، ان کے طریقے پر چلنا. جتنا آدمی نبی اکرم صلی اللہ علیہ وسلم کے طریقے پر چلے گا اتنا ہی زیادہ اس کو اللہ سے محبت پیدا ہو جائے گی. یعنی جتنی سنت کی پابندی کریں گے اتنا ہی زیادہ ہم اللہ کے قریب ہو جائیں گے. اس لیے ہمیں چاہیے کہ سنتوں کی زیادہ سے زیادہ اپنی زندگی میں لانے کی کوشش کریں. دنیا میں کوئی بھی آدمی کسی بھی چیز کا دعویٰ کرتا ہو تو اس کے دعوے کو سچا دکھانے کے لیے اس پر کوئی علامت اور کوئی شہادت، کوئی گواہی مانگی جاتی ہے. اگر ہم بھی یہ دعویٰ کرتے ہیں کہ اللہ ہم تم سے محبت کرتے ہیں تو اس پر گواہی کیا ہے؟ تو اللہ نے فرما دیا کہ آپ لوگ مجھ سے محبت کرتے ہو، کرنا چاہتے ہو، تو اے نبی آپ ان لوگوں سے بتلا دو کہ تم یہ دعویٰ کرتے ہو کہ اللہ سے محبت ہے تو پھر نبی کی سنت پر چلو. اس لیے کہ اللہ کی محبت کی وجہ اور حاصل کرنے کا طریقہ وہ صرف اور صرف اللہ پاک نے ایک ہی چیز میں رکھا ہے، وہ ہے نبی اکرم صلی اللہ علیہ وسلم کا طریقہ. आप अपनी तरफ से हजारों लाखों नमाजें पढ़ लो, लेकिन उस नमाज का तरीका नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीके के मुताबिक नहीं है, तो आपको एक रत्ती बराबर सवाब मिलने वाला नहीं है। मिसाल के तौर पर आपको कहा जाए मगरिब की 3 रकात फर्ज है नबी सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान। अब अगर कोई आदमी नहीं नहीं मैं तो 4 पढ़ूंगा, 1 रकात ज्यादा ही तो पढ़ूंगा, उसमें कुरान भी पढ़ूंगा और उसमें रुकू भी करूंगा, सजदे भी करूंगा, तो 1 रकात ज्यादा हुई, तो यकीनन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अल्लाह से मोहब्बत ज्यादा हो जाएगी। अल्लाह कहेंगे नहीं, मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने 3 बतलाई है तो 3 ही पढ़ना, अगर 3 से ज्यादा पढ़ोगे उनके तरीके के खिलाफ करोगे चाहे हजारों एक पूरा कुरान पढ़ लो फिर भी उस रकात को कबूल नहीं किया जाएगा। मालूम होता है कि अल्लाह की मोहब्बत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तरीके में है। इसीलिए मैंने पहले भी यह बात कही थी, अल्लामा शब्बीर अहमद उस्मानी नबरल्लाहु मरकदहु फरमाते हैं कि पुराने पाक में अल्लाह पाक ने हजरत मूसा अलैहिस्सलाम का जिक्र बहुत ज्यादा मर्तबा किया है, 28 पारे में, किसी और नबी का इतना जिक्र नहीं किया गया और बास जगहों पर तो बड़ी मोहब्बत का इजहार किया है। और अंदाज भी देखो हजरत मूसा को क्या कहा अलैहिस्सलाम को, वअल्कैतु अलैका मोहब्बतम मिन्नी वलितुस्ना अला आइनी। अल्लाह ताला कह रहे हैं मूसा तुम्हारे ऊपर मैंने अपनी मोहब्बत डाल दी, तुम्हारे ऊपर मैंने, अल्लाह कह रहा है मैंने अपनी मोहब्बत है मूसा तुम पर डाल दी ताकि तुम्हारी परवरिश मेरी यानी अल्लाह की आंखों के सामने हो। यह हजरत मूसा अलैहि सलाम के लिए अल्लाह ने कुरान में कहा है। तो अल्लामा उस्मानी फरमाते हैं कि यह सब देखकर मुझे ख्याल आता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम तो सैयदुल अंबिया है, हजरत मूसा हजरत ईसा उन तमाम से दर्जे में बड़े नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, लेकिन फिर भी अल्लाह ने कुरान में नबी सल्लल्लाहु अलैहि वसल्लम का जिक्र इतनी कसरत से नहीं किया है। हालांकि कुरान तो नबी सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ है, मूसा अलैहि सलाम पर नहीं, ईसा अलैहि सलाम पर। लेकिन जब मैंने इस आयत पर हजरत फरमाते गौर किया, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी, कि जो आदमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के मुताबिक जिंदगी गुजारेगा तो अल्लाह ताला खुद उससे मोहब्बत करेगा। तो जिनकी पैरवी करने से, जिनकी चाल चलने से, जिनकी सुन्नतों पर अमल करने से, जिनके नक्शे कदम पर चलने से, चलने वालों को अल्लाह ताला की महबूबियत का मकाम हासिल होता है, तो खुद उस जात को यानी नबी सल्लल्लाहु अलैहि वसल्लम की महबूबियत का कितना ऊंचा मकाम होगा। इमाम नबी रहमतुल्लाह अलैहि सबसे पहले इस आयत लाकर हमें सबक देते हैं कि तुम्हारी जिंदगी का हर काम सुन्नत के मुताबिक होना चाहिए, चाहे फर्ज हो, चाहे वाजिब हो, चाहे नफल हो, जो भी कुछ हो, अगर मेरे नबी से जरा बराबर खिलाफ होगा तो चाहे वो कुछ भी हो, नेक काम ही क्यों ना हो, चाहे वो जकात कुछ भी हो, अल्लाह के यहां महबूब नहीं है। अल्लाह के हबीब ने जैसा बताया वैसे करना, जैसे मैंने मिसाल दी आपको कि अगर कोई मगरिब की 3 के बजाय 4 रकात पढ़ ले और चौथी रकात में पूरा कुरान पढ़ ले फिर भी कहे मैंने तो रकात ही तो पढ़ी है, रुकू ही तो किया, कयाम गुनाह तो नहीं किया, अल्लाह फरमाएंगे नहीं कबूल नहीं तेरी नमाज इसलिए कि मेरे नबी के तरीके के खिलाफ। दूसरी आयत इमाम नबी रहमतुल्लाह अलैह यहां पेश करते हैं, या अय्युहल्लज़ीना आमनु मन यर्तद्द मिनकुम अन दीनिही فسوف يأتي الله بقوم يحبهم ويحبون أذلة على المؤمنين عزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم يا أيها الذين آمنوا ترجمة اس آیت کا سن لو اے ایمان والو جو آدمی اپنے دین سے ہٹ جائے گا, जो आदमी अपने दीन से मुर्तद हो जाए, इस्लाम को छोड़ दे, फसौफ यातिल्लाहु, तो वो अल्लाह को जर्रा बराबर नुकसान नहीं पहुंचा सकता। अल्लाह की जात तो गनी है, गनी, उसे किसी की जरूरत नहीं है। लेकिन आगे कह रहे हैं, वो उसकी जगह पर ऐसी कौम ले आएगा, ऐसे लोगों को पैदा करेगा, युहिब्बुहुम व युहिब्बूना, कि अल्लाह उनसे मोहब्बत करेगा और वो अल्लाह से मोहब्बत करेंगे। ऐसी कौम को अल्लाह पैदा करेगा जिनसे अल्लाह ताला मोहब्बत करेगा और वो कौम अल्लाह से मोहब्बत करेगी। वला अदिल्लतिन अलल मुमिनीन, वो ईमान वालों से बड़ी तवाजू के साथ, आजिजी के साथ, नरमी के साथ, शफकत के साथ मामला करेंगे और काफिरों के मुकाबले में बड़ी कुव्वत का मामला करेंगे। जाहिदून फी सबीलिल्लाह, और अल्लाह के रास्ते में निकलेंगे। वला यखाफून लौमत लाइन, और अल्लाह के मामले में, अल्लाह के फराइज में, अल्लाह के हुक्म में और अल्लाह के फरमान में किसी मलामत करने वाले की मलामत की परवाह नहीं करेंगे। हक बात को बयान करके रहेंगे, हक बात को बयान करके रहेंगे। ये मकाम है, अल्लाह जिसको चाहता है अपने फजल से देता है, उसका खजाना बहुत बड़ा है और वो जानता है किसको देना है किसको नहीं देना है। आगे और हदीस इमाम नबी बयान करते हैं, बहुत अजीब हदीस, सुन लीजिए। अल्लाह कह रहे हैं, अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु हदीस के रावी है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ये दर्स है, हदीस को समझना चाहिए। अल्लाह ताला फरमाते हैं, जो आदमी मेरे किसी वली के साथ दुश्मनी रखेगा, जो आदमी किसी मेरे नेक आदमी के साथ दुश्मनी रखेगा, तो मैं उससे ऐलान, जंग का ऐलान करता हूं। ये कह रहे अल्लाह, मन आदा ली वली वक्त आज़मतुहु बिलहर्ब, गोया अल्लाह लड़ाई की धमकी और चैलेंज करता है। अल्लाह जब किसी से लड़े तो कुराने पाक में अल्लाह ने एक जगह फरमाया है लड़ाई का ऐलान, दो चीज, एक कुरान में और एक हदीस में। अल्लाह एक जगह कुरान में कहता, फइल्लम तफअलू फअज़नु बिहर्बिम मिनल्लाह व रसूली, जहां सूद का जिक्र किया, इंटरेस्ट का जिक्र किया, कि जिन लोगों ने आपस में सूद का मामला किया हुआ है, तो बारी तबारक व ताला हुक्म देता है, सूद का जो मामला तुम खत्म कर चुको, ऊपर तुमने सूद जो लिया है ये इतना सख्त है कि अल्लाह फरमाते हैं, ऐसे लोगों के साथ अल्लाह और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की लड़ाई है, अल्लाह इज गोइंग टू फाइट विद देम एंड नबी सल्लल्लाहु अलैहि वसल्लम। इतना खतरनाक मामला, इंटरेस्ट। और आज जगह, अगर कोई बड़ा ऑफिसर, बड़ा पुलिस, बड़ा आदमी, डीएसपी कोई किसी को धमकी दे तो क्या होता है, उसको रातों की नींद खत्म हो जाती है। और यहां तो अल्लाह धमकी दे रहा है, जिंदगी का लुत्फ इंसान का खत्म हो जाता है, लेकिन इंसान के सामने इस हुक्म की कोई हैसियत है। अल्लाह जिसको जंग की धमकी दे, उसको कहां सुकून मिलेगा, उसको कहां चैन मिलेगा। उसके बावजूद मुसलमान अपने आप को जो मुसलमान कहलाते हैं, सूद का मामला करते हैं, कैसे सुकून पाएंगे। और दूसरी धमकी हदीस कुदसी में है, एक कुरान में है सूद वालों को, और एक ये है हदीस में, बस दो है, मनाद अली वलिया, जो किसी अल्लाह वाले से दुश्मनी रखे, तो अल्लाह ताला फरमाते हैं, मेरी तरफ से उसके साथ जंग की लड़ाई, लड़ाई की जंग, लड़ाई का ऐलान है। हजरत मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह हमेशा अपनी मजलिस में बहुत ताकीद से फरमाया करते थे, भाई अल्लाह वालों से डरते रहो, भाई अल्लाह वालों से डरते रहो, भाई अल्लाह वालों से डरते रहो, फियर फ्रॉम अल्लाह वाला, पायस पीपल। حضرت شیخ فرماتے ہیں جب میرے فادر کا انتقال ہوا تو وہ ہی لیفٹ سو مچ ڈیپٹ بیہائنڈ, بہت قرضہ چھوڑ کر گئے تھے مولانا زکریہ صاحب کے والد مولانا یحییٰ صاحب. اب آئی ہیو ٹو پے آل دا ڈیپٹ اور فیملی آلسو بہت وری کر رہے تھے, لیکن مجھے تھوڑا اطمینان تھا کہ انشاءاللہ قرض ادا ہو جائے گا. اب میرے فادر کے انتقال کے بعد ایک بزرگ میرے گھر آئے تعزیت کے لیے, تو بڑے نیک آدمی تھے, بڑے اللہ والے تھے, اور ان کو قبر کا کشف ہوتا تھا, قبر کے پاس کھڑے ہوتے پڑھنے کے لیے تو ان کو کشف ہوتا تھا قبر والے کے بارے میں, یعنی اللہ پاک ان کے دماغ. تو وہ میرے والد صاحب کی قبر پر گئے فاتحہ کے لیے, انہوں نے وہاں مراقبہ کیا. یہ واقعہ خود مولانا زکریا صاحب لکھ رہے ہیں اپنی کتاب آپ بیٹی میں, اور کہہ رہے ہیں اپنے فادر کے بارے میں کہ میرے فادر کے انتقال کے بعد کوئی نیک آدمی میرے گھر پر آئے اور وہ کشف قبور ان کے پاس تھا کہ وہ میرے والد صاحب کی قبر پر گئے فاتحہ کھانے کے لیے مراقبہ کیا. تو جب قبر سے واپس گھر پر آئے تو کہا مولانا زکریا تیرے والد صاحب نے میرے ساتھ تین پیغام کہلوائے ہیں, تین بات تیرے والد صاحب نے قبر سے تین میسج کہلوائے ہیں, وہ خود لکھ رہے ہیں مولانا زکریا صاحب. اور اس میں پہلا یہ ہے اللہ والوں سے ڈرتے رہنا, اللہ والوں سے یعنی اللہ والوں کے ساتھ دشمنی نہ رکھنا, ان کی الٹی بھی سیدھی ہوتی ہے, ان کی الٹی بھی کیا ہو جاتی ہے سیدھی ہوتی ہے. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم کے آخری ایام میں آپ نے منع کیا تھا کہ مجھے دوا نہیں پلانا, مجھے دوا نہیں پلانا, پھر بھی صحابہ نے کہا کہ بیمار آدمی عام طور پر اس حالت میں منائی کرتا ہے, تو زبردستی آپ کو لدود پلایا دوا, جو پینے کی دوا ہوتی ہے نا, آپ صلی اللہ علیہ وسلم کو دوا پلائی. اب جب آپ کو ہوش آیا تو آپ نے کہا میں نے کہا تھا مجھے دوا نہیں پلانا, آپ لوگوں نے مجھے کیوں دوا پلائی, فرمایا وہ دوا لاؤ سب کو پلاؤ سوائے عباس میرے چچا کے, سب کو پلاؤ سب کو پلائے گی, حالانکہ بیمار نہیں تھے لیکن تم نے مجھے کیوں پلایا. یہاں محدثین فرماتے ہیں کہ سب کو واپس کیوں پلایا گیا, فرمایا اللہ والے اگر بدلہ نہ لے تو اللہ والوں کا اللہ بدلہ لیتا ہے اور اس کا بدلہ بہت خطرناک ہوتا ہے, تو یہ چھوٹا بدلہ لے کر کے معاملہ ختم کر دیا. میری بات سمجھ رہی ہے نا, اس لیے ان کو پلا دیا گیا, ورنہ یہاں تو امام الانبیاء ہے اللہ والوں کے اللہ والے بہت بڑے ہیں, ایسے ہزاروں کا ان کی الٹی بھی سیدھی ہوتی ہے, اگر وہ کچھ نہ کہے تو پھر کیا ہوتا ہے اللہ کی طرف سے عذاب آ جاتا ہے. ایک بزرگ تھے سمندر میں کشتی میں سفر کر رہے تھے, بال نہیں تھے بال تھے, نام ذہن میں نہیں آ رہا اس بزرگ کا, وہ نقش قادریہ سلسلے کے ہیں, وہ خود لکھتے ہیں کہ کشتی میں جا رہے تھے تو ینگسٹرز, یہ بہت بڑے تھے نیک تھے, تو ینگسٹرز دے میڈ اے فن آف ہم, سو ایک آدمی گانا گاتا تھا آتا تھا پھر آپ کے حضرت کے سر پر تماچا مارتے بھاگتا تھا, پھر وہ ڈانس کرتے تھے, پھر دوسرا آتا تھا دوسرا مارتا تھا, اس طرح حضرت کو تکلیف. تو آپ کے خادم نے کہا حضرت ان لوگوں کے لیے بد دعا کر دیجئے تاکہ کشتی الٹی ہو جائے اور یہ سارے ڈوب جائیں, یہ آپ کا مذاق کر رہے ہیں, آپ کو مار رہے ہیں ستا رہے ہیں. تو انہوں نے فوراً کہا ہاتھ اٹھا کر اللہ تبارک و تعالی تو کشتی الٹا کرنا بھی جانتا ہے اور کشتی کو سیدھا کرنا بھی جانتا ہے, اے اللہ ان کے دلوں کو سیدھا کر کے ان کو نیک بنا دے, کشتی الٹی نہیں کرو, ان کے جو الٹے جو دل ہے نا اس کو سیدھا کرو اور ان کو نیک بنا دو. وہ فرماتے ہیں ان کے خادم, اس کے بعد اللہ نے ان سارے نوجوانوں کو ہدایت دی उसमें से कोई एक नहीं बचा, सारे अल्लाह के वली बन गए। अल्लाह वालों की क्या कह रहे हैं, दुआ और बददुआ, इसलिए वो बददुआ नहीं करते हैं, लेकिन फिर भी क्या है, इस तरीके से वो कुछ ना कुछ मामूली बदला ले ले ताकि उनके ऊपर कोई अजाब ना आ जाए। यहां पर कहा तेरे वालिद साहब ने एक बात ये कहलवाई है कि ज़करिया को कहना, हालांकि कितने बड़े आलिम है, पर मैं किसी अल्लाह वाले को सटाना नहीं, उनकी उल्टी भी सीधी होती है। और दूसरा पैगाम ये दिया कि मेरे कर्जे जो छोड़ कर मैं आया हूं उसकी फिक्र न करना, अदा हो जाएगा। या फरमाया कर्जा मैं छोड़ कर आया हूं, अदा हो जाएगा, फिक्र न करना। तीसरी बात जो बयान की कि वालिद साहब जवानी में, वालिद साहब के इंतकाल के बाद मैं उस रूम में सोता था, यानी मेरे फादर का इंतकाल हो गया, अब उस रूम में मैं आराम करता था। फरमाया कि मेरे ज़करिया को कह देना कि मैं जब जिंदा था तो उस रूम की कुंडी नहीं लगाता था, यानी उसको अंदर से लॉक नहीं करता था, लेकिन तुम उसको कुंडी लगाकर सोया करो। अंदर से क्या है, कुंडी लगाकर सोया करो। वैसे कुंडी लगाने की हदीस में ताकीद भी है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रात को सोओ तो अपना दरवाजा अंदर से बंद कर दिया करो। वालिद साहब ने कहलवाया कुंडी लगा के सोना, क्योंकि कभी दुश्मन तुम्हारे इल्म की वजह से, तुम्हारे मर्तबे की वजह से कोई हासिल करने वाले तुम पर हसद करे। इस तरीके से हजरत ने तीन मैसेज कहलवाए, उसमें जो सबसे बड़ा मैसेज जो था वो ये था, अल्लाह वालों को सताना नहीं, जैसा कि इस हदीस में है, इस तरीके से लिखा। और हमारा हाल आज ये हो गया है, हम तो बहुत बहुत वैसे भी कच्चे हैं। आम तौर पर मेरी किसी के साथ दोस्ती होती है 10 साल 15 साल, एक दूसरे से जानते हैं अच्छी तरह, सब कुछ जानते हैं, फिर भी तीसरा आदमी अगर कोई आकर मेरे कान भर जाए या उसके कान भर दे कि मुफ्ती साहब तो ऐसे हैं वैसे हैं, तो हम तीसरे आदमी की कच्ची बात भी सुन करके अपने दोस्त के साथ फौरन दुश्मनी कर लेते हैं। जिनको तुम 25 साल से जानते हैं, जिनको तुम 10 साल से जानते हैं, फौरन उसके साथ ब्रेक कर लेते हैं, तोड़ देते हैं तीसरे की बात सुनकर, जबकि तुम जानते हैं कि मामला ऐसा नहीं है, फिर भी ये हालत है। हमारे कान में कोई इस तरह कह दे तो हम फिर सालों साल उस एक, अबे पता भी नहीं कि वो आदमी सच्चा है या झूठा है, ये हमारी जिंदगी है। तो ऐसे हमारी हालत ये होती है। उसके अलावा एक बात जो है वो खास तौर पर ये है कि बार बार हमारे सामने ये बात आती है, हजरत शेख फरमाते हैं कि रायपुरी रहमतुल्लाह फरमाया कि जब भी कोई किसी के सामने बार बार शिकायत करे, अल्लाह के नबी मना करते थे कि साहबाओ किसी की शिकायत मेरे सामने न करो, फुला की शिकायत मेरे सामने न करो, फुला की ये सारे साहबा है, कहीं मेरे दिल में उस साहबी के बारे में नफरत पैदा ना हो जाए। ये हम बार बार किसी की शिकायत करें तो अल्लाह वाले के दिल में नफरत हो जाती है, और अल्लाह वाला अगर बद्दुआ कर दे तो फिर उस आदमी का बेड़ा गर्क हो जाता है। इसलिए उसकी मिसाल देखिए, आपने नाम सुना हजरत वाशी रजी अल्लाह ताला अनु का, ये गजवे ओहद में मुसलमान नहीं थी, गुलाम थे, और वो भी अबू सुफियान की बीवी का गुलाम थे। उसके उन्होंने क्या किया, अबू सुफियान की बीवी ने कहा मैं तुम्हें आजाद कर दूंगा इस शर्त पर, कर दूंगी इस शर्त पर, जाओ ओहद का मैदान चल रहा है, वहां हजरत हमजा नबी सल्लल्लाहु अलैहि वसल्लम के जो शहीद शहादा है उनका, उनको शहीद करो और उनके कान आंख या कलेजा या दिल निकाल कर ले आओ। ये तो मैं तुम्हें आजाद कर दूंगी। अब चूंकि हजरत हमजा रजी अल्लाह ताला ने अबू सुफियान की बीवी के चचा को बदर में कत्ल किया था, तो बदला लेने के लिए
اس کو بھیجا, حضرت وحشی کو بھیجا. آئے انہوں نے حضرت حمزہ رضی اللہ تعالیٰ سے چل رہے تھے پہاڑ پر, تو دیکھا یہ تو غلام ہے, اس کو کچھ نہیں کہا, اس نے چپ چاپ سے آ کے حملہ کیا حضرت حمزہ رضی اللہ تعالیٰ پر اور شہید کر دیا, اور وہ جو کچھ کلیجہ وغیرہ کاٹ کے فوراً لے کر چلے گئے, آزادی ملی. لیکن جب مکہ مکرمہ, یہ تو احد کا واقعہ ہے, دوسری تیسری ہجری میں, اور اب مکہ مکرمہ فتح ہو رہا ہے 8 ہجری میں, اب اس موقع پر نبی صلی اللہ علیہ وسلم نے سارے مکہ والوں کو معاف کر دیا, سب کو معاف, تم نے مجھے ستایا ہے, میرے صحابہ کو ستایا, مکہ سے نکالا, سب کو معاف, لیکن 11 مرد ہیں تم لوگوں میں اور 4 عورتیں ہیں, 11 men and 4 women, کل 15 ایسے ہیں جس کو آج نبی صلی اللہ علیہ وسلم کی طرف سے اعلان تھا فتح مکہ میں کہ وہ بالکل معاف نہیں کیے جائیں گے, وہ جہاں کہیں ملے انہیں قتل کیا جائے گا, چاہے وہ کعبہ کے پردے کے پیچھے ہو, چاہے کعبہ کا دروازہ پکڑا ہوا ہو. یہ نبی صلی اللہ علیہ وسلم فرمایا, یہ 15 ہے, 4 عورتیں اور 11 مرد, ان 15 لوگوں میں وحشی بھی تھے کہ وہ بھی جہاں کہیں ہو ان کو کیا ہے قتل کر دیا. اسی لیے کہ نبی صلی اللہ علیہ وسلم کے دل پر حضرت حمزہ رضی اللہ تعالی عنہ کی شہادت کے واقعے کا بڑا اثر تھا, بہت تکلیف تھی. اب وہ چلو شہید تو کیا, لیکن شہید کرنے کے بعد ان کے پیٹ کو کاٹا اور ان کی لیور کلیجی نکال کر لے گئے اور اس کو چبایا گیا, دل نکال کر لے گئے, یہ تو اور زیادہ بھیانک تھا. ایک تو شہید کر دیا, اوپر سے بدن کاٹا گیا, تو اور زیادہ تکلیف تھی نبی صلی اللہ علیہ وسلم کو. یہ آپ کے بڑے چچا تھے اور آپ کو بہت ہیلپ کیا مکہ مکرمہ میں اور مدینہ منورہ میں, ان کا لقب ہی سید الشہداء ہے, سارے شہیدوں کے سردار, امیر حمزہ رضی اللہ تعالی. تو یہ ایسا ہے گویا کہ جلنے کے اوپر تیل ڈالا, شہید بھی کیا اور اوپر سے کاٹا بھی گیا. تو حضرت وحشی رضی اللہ تعالیٰ عنہ کے بارے میں پتا چلا کہ مجھے تو آج قتل کیا جائے گا, تو بھاگے, مکہ مکرمہ سے چھپ کر نکل گئے, طائف چلے گئے, طائف چلے گئے, اور فتح مکہ کے بعد پورے طائف کا بھی محاصرہ کیا گیا, پورے طائف کو بھی گھیرا گیا. لیکن کیا ہوا, طائف فتح نہیں ہوا, تو وہ بچ گئے, وہ بچ گئے. اس لیے اللہ تعالیٰ نے کہا ابھی طائف نہیں, ابھی مکہ کو فتح کر لو, بعد میں طائف. تو آپ نے وہاں سے پورا باؤنڈری کو اٹھا لیا اور دعا فرمایا, اللہ ان کو ہدایت دے, ہدایت دے, اور یعنی وحشی کو ہدایت دے اور مدینہ بھیج دے, پورے طائف والوں کو ہدایت دے دے اور ان کو میرے پاس مدینہ بھیج دے. تو اللہ تعالیٰ نے ان, حالانکہ یہ وہ طائف ہے جنہوں نے اللہ کے نبی کو کتنی تکلیف پہنچائی ہے پتھر مار مار کر, سو پورے طائف والوں کو اللہ گیون دے ہدایت. تو سارے آئے کہاں, مدینہ منورہ مسلمان بننے کے لیے. تو یہ 9 ہجری میں ہے, اور مدینہ منورہ جب پہنچے تو ان میں ایک میں حضرت وحشی بھی تھے, یہ بھی آگے کہا جاؤ تم بھی مسلمان, وہ آگے. آپ صلی اللہ علیہ وسلم کی عادت یہ تھی جو آدمی سفیر بن کر آتا ہے, سفیر یعنی پورے لوگوں کا جو بڑا ہوتا ہے وہ, تو اس کو تکلیف نہیں دیتے اس کو بھی. تو گویا کہ وہ حضرت وحشی کے وہ سفیر کے ساتھ آئے. اب جب مدینہ منورہ پہنچے تو سامنے وحشی رضی اللہ تعالی عنہ بیٹھ گئے. تو کسی نے کہا حضرت یہ وحشی ہے, اللہ کے نبی سے کہا, جیسا ہی کہا نا تو فوراً حضرت وحشی نے اشہد ان لا الہ الا اللہ اشہد ان محمد رسول اللہ پڑھ لیا, کلمہ پڑھ لیا. مارے اسے پہلے. تو اس وقت اللہ کے نبی صلی اللہ علیہ وسلم فرمایا چلو یہ مسلمان بن گیا. ابھی ایک آدمی کا مسلمان بننا ہزار کافروں کو قتل کرنے سے بہتر ہے, یہ فرمایا آپ صلی اللہ علیہ وسلم. اسی وقت اسلام قبول کر لیا تو پوچھا بتاؤ تم نے حضرت میرے چچا کو کیسے شہید کیا تھا, تو پوری داستان انہوں نے بتائی. ظاہری بات ہے ان کو پتا تھا کیسے کیا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم رو رہے ہیں, کتنے سال ہو گئے, 8 سال ہو گئے پھر بھی رو رہے ہیں, وہی یاد آ گئی. تو فرمایا تم میرے سامنے نہ آؤ, مجھے تمہارا چہرہ نہ دکھاؤ, ایسا کرو پلیز, مسلمان تو تم بن گئے, صحابی میرے بن گئے, لیکن میرے سامنے مجمع میں نہیں بیٹھنا. کیوں؟ وہی یاد آ جاتی ہے, وہی یاد تازہ ہو جاتی ہے. تو انہوں نے کیا ہوا, مدینہ منورہ سے چلے گئے تاکہ آپ صلی اللہ علیہ وسلم کے سامنے بیٹھنے کی باری نہ آئے. اگر سامنے بیٹھیں گے تو پھر آپ صلی اللہ علیہ وسلم کے دل میں میری برائی آئے گی, نہیں ہے. یہ بھی دیکھنے کی کسی کون نہیں چاہتا کہ نبی کے سامنے نہ بیٹھے, آ کے کہہ سکتے تھے کہ میں معاف کر دو, فلاں کر دو, کسی صحابی سے وسیلہ کرواتے, معافی منگواتے, لیکن نہیں. میرے نبی نے مجھے منع کیا ہے تو میں کبھی سامنے نہیں آؤں گا, نہیں آئے. میں اپنی خواہش کو نبی کی خواہش پر قربان کرتا ہوں, یہ محبت تھی. تو حضرت وحشی نے نبی صلی اللہ علیہ وسلم کی خواہش معلوم ہونے کے بعد مدینہ منورہ چھوڑ دیا, بخاری شریف میں ہے, وہاں سے چلے گئے. لیکن سوال یہ پیدا ہوتا ہے آپ لوگوں کے ذہن میں, میری مائیں اور بہنیں, کہ نبی صلی اللہ علیہ وسلم تو رحمت للعالمین تھے, چلو معاف کر دیتے اور کیسے بیٹھ جاؤ, پھر آپ نے یہ کیوں فرمایا کہ تم اپنا چہرہ مجھے نہ دکھاؤ, میرے سامنے نہ آؤ. تو مولانا زکریا صاحب رحمت اللہ علیہ بخاری شریف کی شرح میں لکھتے ہیں کہ یہاں ان کو اپنے سے دور رکھنا, سامنے نہ بیٹھنا, نہ بیٹھنے دینا اپنے لیے نہیں تھا بلکہ ان کے لیے تھا. وحشی تمہارے لیے کہہ رہا ہوں میں, میرے لیے نہیں. کیوں؟ حضرت وحشی رضی اللہ تعالیٰ عنہ کی خیرخواہی اور ان کی بھلائی اسی میں تھی کہ وہ نبی صلی اللہ علیہ وسلم کے نظروں سے دور رہے. کیوں؟ اس لیے کہ حضرت حمزہ رضی اللہ تعالیٰ عنہ کی شہادت کا جو واقعہ پیش آیا تھا اس سے حضور صلی اللہ علیہ وسلم کے قلب اطہر پر, دل پر تکلیف ہوئی تھی, وہ بہت زیادہ تھی, وہ تکلیف بہت. اب پھر اس کے بعد ان کا ناک کان وغیرہ کاٹا گیا, ان کے پیٹ کو چیرا گیا, تو حضرت نبی صلی اللہ علیہ وسلم نے قسم کھائی تھی کہ میں اس کے بدلے میں, میرے چچا کے بدلے میں 70 آدمیوں کے ساتھ ایسا معاملہ کروں گا. اللہ کے نبی نے کیا کہا, میں ایسا ہی کروں گا 70 آدمیوں کے ساتھ جنہوں نے میرے چچا کے ساتھ ایسا کیا. یہ اسی وقت کہا تھا, جب تک میں بدلہ نہیں لوں گا میں چین سے نہیں بیٹھوں گا. کتنی تکلیف ہوئی ہوگی اندازہ تو کرو. اور اسی پر قرآن کریم کی آیت اتر گئی فوراً, وَإِنْ عَاقَبْتُمْ بِمِثْلِ مَا عُوقِبْتُمْ بِهِ, اگر تم بدلہ لینا چاہتے ہو میرے نبی تو اتنا ہی بدلہ لو جتنا انہوں نے تمہارے ساتھ کیا ہے. ایک کا کیا ہے تو ایک کے ساتھ کرو, 70 کے ساتھ نہیں. یہ اللہ کہہ رہے اپنے نبی سے. ہم تو کیا کرتے ہیں, بیوی کو بھی مارتے ہیں, بہو کو بھی مارتے ہیں, اس کے اور اس کے بیٹے کو بھی مارتے ہیں, ایک کا بدلہ سب سے لے لیتے ہیں, پورا گھر توڑ دیتے ہیں. فرمایا اس کے بعد آگے اللہ کہہ رہے, ولئن صبرتم, چچا کی شہادت پر تم صبر کرو گے تو لہو خیر للصابرین, یہ صبر کرنے والوں کے لیے بہت اچھا ہوگا. آپ صلی اللہ علیہ وسلم نے صبر کیا اور جو قسم کھائی تھی 70 کو قتل کرنے کی وہ قسم کا کفارہ دے دیا. یہ ہے ابن کثیر نے لکھا. تو حضرت شیخ مولانا زکریا صاحب نور اللہ برکاتہ فرماتے ہیں نبی صلی اللہ علیہ وسلم حضرت وحشی سے جو یہ فرمایا کہ تم میرے سامنے نہ بیٹھنا, اس کی وجہ یہ تھی کہ حضرت وحشی جب بھی نبی صلی اللہ علیہ وسلم کے سامنے آتے تو آپ کو وہ واقعہ تازہ ہو جاتا تھا حضرت حمزہ کا. جیسے کسی نے کسی کے بیٹے کو قتل کر دیا ہو تو چاہے والد نے قاتل کو معافی کر دیا ہو لیکن اس قاتل کو دیکھ کر ہر وقت اپنے بیٹے کی یاد آ جاتی ہے، اس نے میرے بیٹے کو قتل کیا تھا. تو آپ صلی اللہ علیہ وسلم کے سامنے وہ واقعہ بالکل تازہ ہو جاتا تھا تو آپ کو غیر اختیاری طور پر بھی تکلیف ہو جاتی تھی. یہی ہے، اگرچہ معاف کر دیا، اگرچہ مسلمان، لیکن کسی کو دیکھ کر آدمی کو غم ہو، تکلیف ہو، اس میں اللہ کے نبی کا کیا قصور ہے، وہ دل میں آ جاتا ہے. تو ایک واقعہ پہلے ہو چکا تھا لیکن حضرت وحشی کو دیکھ کر وہ واقعہ یاد آ جاتا تھا اور اس کی وجہ سے دل پر تکلیف ہوتی تھی. تو حضرت وحشی کو کہا کہ کہیں میری تکلیف تمہیں فتنے میں نہ ڈال دے، مصیبت میں ڈال دے. میں تمہارے لیے کہہ رہا ہوں کہ میں تو نہیں چاہتا ہوں تکلیف، لیکن وہ واقعہ یاد آ کر میرے دل میں تکلیف ہو جاتی ہے، تو کہیں وہ تکلیف تمہارے لیے مصیبت زدہ نہ بن جائے. نبی کی دل میں تکلیف کا آنا کیسا ہوگا، تو اس لیے میرے سامنے مت آنا. گویا اس میں انہی کی بھلائی تھی، اس میں انہی کی. میں میرے استاد نے جب یہ واقعہ بیان کیا تو کہتے تھے سن اے میرے طلباؤ سنو، تمہارے دل میں استاد کی نفرت ہو تو استاد کا سبق اور استاد کی اندر سے نکلنے والی باتیں تمہارے دل میں نہیں آئیں گی. بات تو وہاں ذکر ایسا فرماتے اگر وہ سامنے بیٹھے تو بھی نبی صلی اللہ علیہ وسلم کے علوم سے ان کو فائدہ نہیں ہو سکتا تھا، کیونکہ وہ تکلیف ہوتی تھی اور تکلیف اگر ہو جائیں تو سامنے والے کو فائدے کے بجائے نقصان ہوگا. اللہ والوں کو تکلیف دیں اور جب کبھی وہ تکلیف دینے کے بعد ان کے دل میں وہ تکلیف پہنچے تو سامنے والے کو بہت نقصان ہوتا ہے. اس لیے فرمایا تم میرے نیک لوگوں کو تکلیف نہ دو، اگر تم تکلیف دو گے اور وہ کمزوری کی وجہ سے بدلہ نہیں لیں گے تو فقد آذنتہ بالحرب، میں اللہ جنگ کا اعلان کرتا ہوں کہ میں لڑوں گا تمہارے ساتھ. یہ ایسا ہی ہوتا ہے، آج کل تو بہت آسان ہے واٹس ایپ پر اور ٹویٹر پر اور فلاں اللہ والوں کی برائی لکھ دیتے ہیں، اور اس آدمی کو کتنی تکلیف ہوتی ہوگی جس کا کوئی قصور نہیں ہے، جس کو بدنام کرنے کے لیے اس طرح کے حالات لکھے جاتے ہیں، اور جتنے لوگ پڑھیں گے تو اس عالم اور نیک سالے آدمی کو کتنی تکلیف ہوگی، وہ کتنے اس کی تکلیف کہ اس کے گھر تباہ ہو جائیں گے. ہزاروں کے لیے ایسے واقعات ہم نے دیکھے. اس لیے یہاں حضرت شیخ نے فرمایا معصوم کون ہے؟ معصوم صرف انبیاء ہے. صحابہ کرام بھی، ہم بھی اہل سنت والجماعت کا قیدہ یہ نہیں کہ وہ معصوم تھے، صحابہ کرام سے بھی غلطی ہوتی تھی لیکن وہ توبہ کرتے تھے. تو فرمایا من عاد لی ولیا، کہ جو میرے نیک آدمی کو کے ساتھ دشمنی رکھتا ہے، لی ہے نا، ایسا ہونا چاہیے من عاد ولی لی، جو میرے ولی سے دشمنی رکھے میرے لیے، لیکن کیا کہہ رہے من عاد لی، جو دشمنی رکھتا ہے وہ گویا کہ میرے ساتھ دشمنی رکھتا ہے. گویا نیک کے ساتھ دشمنی رکھنا اللہ تبارک و تعالیٰ کے ساتھ دشمنی رکھنا ہے. اور پھر آگے اسی حدیث میں اور باتیں بیان کرتے ہیں کہ اللہ کی محبت حاصل کرنے کا طریقہ کیا ہے. تو فرمایا فرض نمازیں ہیں، فرض نماز کو ٹائم پر پڑھو. میری مائیں اور بہنیں اپنی فرض نماز کبھی مس نہ کرو، کبھی نہیں کہ بعد میں پڑھوں گی، بعد میں پڑھوں گی، بعد میں پڑھوں گی، کہ قضا وقت آ جاتا ہے. اس لیے اول وقت میں نماز پہلے پڑھ لو، پہلے اول وقت میں، تو اس سے روزی میں برکت ہوگی اور کاروبار میں ترقی ہوگی اور گھر کے اندر میں سکون پیدا ہوگا. بخاری شریف میں ہے بندہ جتنا میرا قریب ہوتا ہے فرائض کے ذریعے سے، اتنا نوافل سے بھی نہیں ہوتا ہے. فرائض کو وقت پر ادا کرو، آپ اللہ سے قریب ہو جائیں گے. جب اللہ سے قریب ہو تو پھر دیکھنے کا ہی کیا ہے. وہ کسی نے کہا اگر آسمان کو تیر بنا دیا جائے، سارے دنیا میں ڈال دیا جائے تیر، آپ بچنے کے لیے کیا کرو گے؟ تو تیر مارنے والے کے پڑوس میں چلے جاؤ گے. तो आप बच जाओगे, तीर मारने वाले के साथ खड़े हो जाओ तो आपको तीर नहीं लगेगा। फरमाया जब अल्लाह तुम्हारे साथ हो जाता है तो फिर दुनिया की सारी परेशानियां और मुसीबत खत्म हो जाती है। इसीलिए सबसे बड़ी बात, नमाज वक्त पर पढ़ो, और जब फराइज अदा हो जाए तो उसके बाद नवाफिल और सुनन का एहतमाम करो, उससे फिर और ज्यादा अल्लाह के करीब हो जाता है। और उसके बाद अल्लाह का शुक्र अदा करो, अल्लाह तूने मुझे फर्ज नमाज पढ़ने की और नवाफिल पढ़ने की तौफीक अता फरमाई, वो इतना करीब हो जाता है कि आगे बुखारी शरीफ में है कि फिर अल्लाह ऐलान कर देता है, जिब्राइल फुला से मैं मोहब्बत करता हूं तू भी कर, फिर जिब्राइल सातों आसमान में ऐलान कर देता है फुला बंदी से अल्लाह मोहब्बत करते हैं तुम लोग भी मोहब्बत करो, यहां तक के फिर दुनिया में ऐलान हो जाता है कितने नेक लोग चले गए हमने आंखों से देखे नहीं लेकिन वो अल्लाह के महबूब थे, आज हम उनका नाम एहतराम से लेते हैं हालांकि हमने देखा नहीं, क्यों? इसलिए कि फरिश्तों ने ऐलान कर दिया दुनिया में कि अल्लाह फुला से मोहब्बत करता है, तुम लोग भी उनसे क्या करो, मोहब्बत करो। कयामत तक लोग उनसे राबिया बसरिया का नाम किसने सुना, कहां देखा, क्या एक नाम है नाम, लेकिन कौन नहीं मोहब्बत करता है, राबिया अदविया से कौन नहीं मोहब्बत करता है, सहाबियात से ताबियात से कौन नहीं, ये वो लोग थे। उम्मुल मोमिनीन अज़वाज के साथ कौन नहीं मोहब्बत करते, नबी की बेटियों के साथ उन्होंने अल्लाह को राजी किया तो अल्लाह ने लोगों के दिलों में डाल दिया कि मेरी मोहब्बत उसके साथ है तुम भी उनसे मोहब्बत करो। तो हम अदब और एहतराम के साथ उनका नाम बयान करते हैं, अगर हम दुनिया में अल्लाह को राजी करके जाएंगे तो हमारा नाम लेने वाले बाकी रहेंगे और हमारा नाम अच्छे तरीके से लिया जाएगा। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मुहम्मद व अला आलि सय्यिदिना मुहम्मद व बारिक व सल्लम। या रब्बी सल्ली व सल्लम दाइमन अबदा अला हबीबिका खैरिल खल्क़ि कुल्लिहिम या अरहमर रहीमीन या दल जलाल वल इकराम या हन्नान या मन्नान। या अल्लाह हमारी इस मजलिस को कबूल फरमा, अल्लाह हमारी इस मजलिस को कबूल फरमा, अल्लाह हमारी इस मजलिस को नजात का जरिया बना। अल्लाह जो सबक हम सुन रहे हैं हदीस का, ऐ अल्लाह ये हमारे लिए हिदायत का जरिया बना, रहमत का जरिया बना, मगफिरत का जरिया बना, ऐ अल्लाह तेरी तरफ से अफ़ू आफियत का जरिया बना, सुकून का जरिया बना, बरकतों रहमतों का जरिया बना। अल्लाह इस दर्स की बरकत से अल्लाह हमारी आलो औलाद की और हम सब की मगफिरत फरमा, पूरी उम्मत की मगफिरत फरमा। अल्लाह इस मजमे को कबूल फरमा, मजमे में बैठने वाले एक एक फर्द को कबूल फरमा, मजमे में बैठने वाली एक एक फर्द को कबूल फरमा। अल्लाह तेरी विलायत का ताज हमें नसीब फरमा, तेरी विलायत का ताज हमें नसीब फरमा, सिद्दीकीन की इंतहा तक हमें पहुंचा दे, सिद्दीकीन की इंतहा तक हमें पहुंचा दे। अल्लाह तो हमसे राजी हो जा, अल्लाह तो हमसे राजी हो जा, करीम हमसे राजी हो जा, ए हमारे मौला तो हमसे राजी हो जा, हमें अपने नेक बंदों में से बना ले, नेक बंदियों में से बना ले, सालिहीन जाकिरीन में से बना ले, ईमान पर कायम दायम फरमा, ईमान पर मौत नसीब फरमा, हमारी अंदरूनी बाहरूनी बाहर की हर परेशानियों को दूर फरमा। ऐ अल्लाह हमारे घरेलू परेशानियों को दूर फरमा, झगड़ों को खत्म फरमा, मियां बीवियों में मोहब्बत नसीब फरमा, औलादों में मोहब्बत नसीब फरमा, घर में अल्लाह बरकतें नसीब फरमा। ऐ अल्लाह दूर दूर से लोग आए हैं, हम सब का आना कबूल फरमा, मिक्सर के जरिए से नेशनल इंटरनेशनल लोग सुन रहे हैं, सबका सुनना कबूल फरमा, सबका हाथ उठाना कबूल फरमा, सबकी दुआएं कबूल फरमा, सबका आमीन कहना कबूल फरमा, सबकी मगफिरत फरमा, सबके आफियत सबको आफियत नसीब फरमा, सबकी औलादों को नेक बना, हाफिज कुरान बना, आमिल कुरान बना, आलिम कुरान बना। अल्लाहुल आलमीन तेरे नेक बंदों में शामिल फरमा। अल्लाह आजकल जवान लोग इम्तिहान लिख रहे हैं, उनको इम्तिहान में कामयाबी अता फरमा, इम्तिहान के सवालात के जवाब आसान फरमा और अव्वल नंबरों पर कामयाबी अता फरमा, बेहतरीन नंबरों पर कामयाबी अता फरमा, परेशानियों को दूर फरमा, मुश्किलों को आसान फरमा। या अल्लाह या रहमान जो अपने जो मांगा वो भी अता फरमा, न मांग सके अपने फजल करम से रहम करम से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सदके अता फरमा। अल्लाह बीमारों को शिफा अता फरमा, परेशान हालों की परेशानियों को दूर फरमा। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद व आलिही व सहाबी अजमईन बिरहमतिका या अरहमर रहीम।